अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश 2 को साप्ताहिक मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा यहाँहरूलाई स्वागत छ। म रिंकु मिश्र गायत्री। यो कार्यक्रम हरेक आइतबार बिहान 7:15 जाँदा मिथिलाञ्चल FM प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लग अन गरी चाहेको जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। चीनको वुहान शहरबाट सुरु भएको भनिएको कोरोना भाइरस COVID-19 को संक्रमण तीव्र रूपमा विश्वव्यापी बनिरहेको छ। यस भाइरसको विरुद्ध कुनै खोप र औषधि पत्ता नलागेको अवस्थामा यसको संक्रमण फैलन नदिन नेपाल सहित विश्वका धेरै जसो मुलुकहरू लकडाउनको अवस्थामा रहेका छन्। नेपालमा अहिलेसम्म संक्रमणको तीव्रता कम देखिए पनि छिमेकी मुलुक भारतमा तीव्र रूपमा फैलिरहेको संक्रमण नेपालको लागि पनि जोखिमपूर्ण रहन सक्ने सम्भावना सहित विश्व स्वास्थ्य संगठनले नेपाललाई संक्रमणको उच्च जोखिम रहेको मुलुकको रूपमा राखेको छ। यस अवस्थाको असहज परिस्थितिले प्रभावित भएको दैनिक मानवीय जीवन, विकास निर्माण, सामाजिक विकास तथा गतिशीलताका धेरै पक्षहरू मध्ये शिक्षा एउटा महत्त्वपूर्ण पक्ष हो। आजको कार्यक्रममा हामीले प्रदेश 2 बढ्दै गएको कोरोना महामारी र शिक्षाका लागि प्रदेश सरकारले गरेको तयारी विषयमा केन्द्रित रहनेछौ। आजको कार्यक्रममा हामी प्रस्तुत गर्छौ कोरोना महामारीको बेला बालबालिकाको अवरुद्ध रहेको शैक्षिक गतिविधि बारेमा बालबालिकाहरू के भन्छन्।
हामीलाई पढ्नको लागि अब अनलाइन क्लास पनि सुरु गर्नु भएको थियो नि यतातिर, अब अनलाइन क्लास पनि दिनु पर्यो अनि अब छिटो लकडाउन पनि खोल्नु पर्यो।
प्रदेश 2 शिक्षा अवस्था सम्बन्धी तयार पारेको समाचार। सामाजिक विकास मन्त्रालयको उपसचिव तथा शिक्षा महाशाखाका प्रमुख महेन्द्र महतोसँग सरकारले शिक्षाको लागि गरिएको तयारी सन्दर्भमा गरिएको कुराकानी।
जहाँ नेटको सुविधा छैन, नेट भएको ठाउँबाट डाउनलोड गर्ने र नेट नभएको ठाउँमा त्यसलाई हेर्न सकिन्छ।
प्रस्तुत छ एक समाचार। 12 जिल्ला आदर्श कोतवाल गाउँपालिका 1 चिउटाहामा सञ्चालित रामचरित्र उच्च माध्यमिक विद्यालयले साउन 13 गतेदेखि 15 गतेसम्म निशुल्क वितरण हुने पुस्तकमा शुल्क लिएर वितरण गरेको भन्दै विद्यार्थीहरूले शुल्क फिर्ता र विद्यालयलाई कारवाही गर्न माग गरेका छन्। कक्षा 8, 9 र 10 सबै विद्यार्थीसँग 200 रुपियाँ पुस्तकको शुल्क लिएर पुस्तक वितरण गरेको सोही टोल बस्ने कक्षा 9 अध्ययनरत 15 कुन्दन कुमार शाहले इन्सेक जिल्ला प्रतिनिधिलाई साउन 16 गते बताए। कक्षा 1 कक्षा 5 100 रुपियाँ र कक्षा 6 कक्षा 10 200 रुपियाँ शुल्क लिएर पुस्तक वितरण गर्ने योजना रहेको प्राचार्य दिनेश प्रसाद शाहले भन्नुभएको सोही टोल निवासी सोही विद्यालयमा कक्षा 10 अध्ययनरत 16 रविशंकर मुखियाले बताए। हामीसँग लिएको रकम फिर्ता गर्न र पुस्तक वितरण गर्न बाँकी रहेका कक्षामा निशुल्क पुस्तक वितरण गर्न सहजीकरण गरिदिनका लागि बालबालिकाहरूले इन्सेक कार्यालय 12 साउन 16 गते पत्र मार्फत अनुरोध गरे। नेपाल अधिराज्यको संविधान 2072 धारा 31 शिक्षा सम्बन्धी हकमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक प्रदान गरे पनि गुरुवर्गले शुल्क लिएर कानुन उल्लङ्घन गरेको विद्यार्थीहरूको आरोप छ। विद्यालय व्यवस्थापन समितिले 1 अगाडि गरेको निर्णय कार्यान्वयन गरेकाले रकम किन लिएको भन्ने सबै विद्यार्थीले खोजी गरेका छैनन्। कसै कसैले मात्र किन पैसा लिएको भनी सोधखोज गरेको विद्यालयका प्राचार्य दिनेश प्रसाद शाहले बताउनुभयो। कुन शीर्षकमा रकम संकलन भएको आफूलाई जानकारी नभएको विद्यालयका लेखापाल दशरथ प्रसाद शाहले बताउनुभयो। विद्यालयले लिएको शुल्कका विषयमा गाउँपालिकाको कार्यालयमा बालबालिका आएर असन्तुष्टि जनाएकाले साउन 16 गते विद्यालय प्रशासनसँग बसेर सल्लाह भएका र बाँकी विषयमा सल्लाह गरी समाधान गर्न पहल गर्ने गाउँपालिकाका शिक्षा संयोजक वेदराज अधिकारी बताउनुभयो। अधिकारीले पहल भइरहेको बताए पनि हालसम्म विद्यार्थीहरूले रकम फिर्ता पाएको छैन। कोरोना महामारीको बेला बाल बालिकाको अवरुद्ध रहेको शैक्षिक गतिविधि बारेमा बाल बालिकाहरू के भन्छन्?
मेरो नाम प्रतिमा खयाल, गैराटार क्लास 8 पढ्छु, यहीँ गैराटारको श्री जीवन ज्योति बोर्डिङ स्कुलमा। अब हामीले पढ्न पायौँ भने हाम्रो भविष्य पनि बिग्रिन्छ, अनि हामीले पढ्न पाएन भने अनि सरहरूले पनि पढाउनु पाउनु भएको छैन, अनि हामी पनि पढ्न पाएको छैनौँ। हामीलाई पढ्नको लागि अब अनलाइन क्लास पनि सुरु गर्नु भएको थिएन यतातिर, अब अनलाइन क्लास पनि दिनु पर्यो, अनि अब छिटो लकडाउन पनि खोल्नु पर्यो।
मेरो नाम सोनिया साहू, म 6 क्लासमा पढ्छु, स्कुलको नाम ग्याल्याक्सी पब्लिक स्कुल हो। 4 महिनादेखि लकडाउन भएछ, स्कुल खुलेको छैन, पढ्न पाएको छैन, कहिले यो लकडाउन खुल्छ? पढ्न पनि जान पाइरहेको छैन, खेल्न पनि पाइरहेको छैन, घरमा बसेछु, कोरोनाको नाम सुन्दै डर पनि लागेको छ।
भेषण जनता माध्यमिक विद्यालय मङ्गल 5 नम्बर भाषा हो। त्यो भन्नुको लागि के बर्बाद भइरहेको छ जस्तो लागिरहेछ। अब हाम्रो पुरै पाठनै पाठन बन्द छ, अब हामी के गरौँ नगरौँ त्यही कुरामा लागिरहेछ। कस्तो सोचौँ नसोचौँ, के गरौँ नगरौँ, अब कहिले नखुम्छ नखुम्छ त्यही थाहा भइरहेको छैन। अब माथि पढ्छु भने कसरी पढौँ?
जनकपुरमा र नेपालभरिमा समस्या स्टुडेन्टहरूले 1 हामी ब्याक भइहालेछौँ, र स्टुडेन्टहरूलाई ब्याक भएको कारणले माइन्ड पनि अलि अर्को खराब काम गर्ने माइन्डलाई नेगेटिभ बढी गइरहेछ। स्टुडेन्टहरू जुन पढाइमा फोकस गरिरहेछ, अहिले पढाइमा पनि उनीहरूको मन लागिरहेको छैन, जुन कोर्स पढिरहेको थियो त्यो कोर्स पनि बिर्सिसक्यो पहिला थियो, अनि उनीहरूलाई रिमेम्बर गर्न पनि धेरै टाइम लाग्छ त्यसको रिकभर गर्नको लागि। र त्यसको लागि हाम्रो देश र हाम्रो सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सक्दो जुन अनलाइन क्लासको जुन हाम्रो व्यवस्था थियो त्यो कमसेकम कन्टिन्यू गरिदिँदा स्टुडेन्टको जुन टाइम 1 या 2 या 3 4 घन्टा मेकअप हुन्थ्यो, त्यो टाइम बिजी हामी सक्दो स्टुडेन्टलाई जति बिजी राख्न सक्थ्यो भने अझ स्टुडेन्टलाई राम्रो पनि हुन्थ्यो र कन्टिन्युटी रहन्थ्यो।
मेरो नाम आशु चौधरी, योभन्दा पहिला संगठनमा पढ्थेँ। क्राइसिसको बेलामा अल द टाइम स्क्रिन सेयरिङ, लकडाउनको बेलामा अनलाइन लर्निङ कुड बी वन अफ द सोर्सेस। अब अनलाइन लर्निङ पनि हल्का इफेक्टिभ भइदियो हुन्थ्यो, लाइक मोस्ट अफ द पेरेन्ट्स एज यहाँका टिचरहरू पनि स्पेसली स्टुडेन्ट्सहरूको लागि पनि आइसिटी इज भेरी न्यू हो, सो द्याट्स वाइ अलि म्यानेज गर्न गाह्रै हुन्छ। बट अहिलेको सिचुएसन हेरेर त स्क्रिन सेयरिङ कुड बी वन अप्सन जस्तो मलाई लाग्छ।
मेरो नाम सुशीला शाह हो, म कक्षा 10 पढ्छु। फागुनदेखि पढाइमा बन्द रहेको छ, विश्वभरिको देखिएको COVID-19 विद्यालयहरूमा क्वारेन्टाइन रहेको हुँदा विद्यालयमा पढाइ भएको छैन, घरमा पढ्न बुकहरू छैन, सल्भ गर्न शिक्षकहरू हुनु हुँदैन, अनलाइन पढ्न डाटा छैन, त्यसैले विद्यालयद्वारा क्वारेन्टाइनहरू हटाएर सुरक्षित तरिकाले विद्यालयमा सञ्चालित गर्न अनुरोध गर्दैछु।
शिक्षाविद डाक्टर राजेन्द्र विमल सरसँग गरिएको कुराकानी।
प्रदेश सरकारले चैत 11 लकडाउन गरेको थियो, लकडाउन गरेदेखि नै शिक्षण संस्थाहरू बन्द हुनुका साथै विद्यालयमा चाहिँ पठन पाठनहरू ठप्प छ, विद्यार्थीहरू अन्यलमा छन्। यस्तो अवस्थामा पठन पाठन सुचारु कसरी गर्न सकिन्छ, यसमा सरकारको दायित्व तथा सरकारले के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई?
सबभन्दा पहिले एउटा कुरा त हामीले के बुझ्नुहुन्छ भनेदेखि त्यो चाहिँ अहिले जुन कोरोनाको अवस्था छ त्यसले गर्दाखेरि धेरै कुराहरू अहिले बाधित भएका छन्, त्यो चाहिँ एउटा सत्य हो र त्यो चाहिँ बाधित गर्नुपर्ने बाध्यताहरू पनि छन्। तर एउटा कुरा के छ भनेदेखि कि यो जीवन चक्र त चलिरहन्छ, यो कहिले पनि रोकिँदैन, रोक्नु हुन्न पनि। त्यसैले त्यो आज कोरोना छ तर जीवन सामान्य हुँदै जानेछ, र त्यसले गर्दाको निम्ति अहिलेदेखि हामीले तयार गरेनौँ भनेदेखि त्यो चाहिँ हाम्रो निम्ति बहुत दुर्भाग्यपूर्ण अवस्था हुन्छ। र कुनै पनि कन्ट्रीको सबभन्दा ठुलो सामर्थ्य, ठुलो सबभन्दा ठुलो सम्पदा यसको जनशक्ति हो, शिक्षित जनशक्ति, समर्थ जनशक्ति, सक्षम जनशक्ति। अब अहिले यसबाट अहिले हामीले चाहिँ जे हाम्रो सरकारले जुन नीति लिएको छ त्यसले गर्दाखेरि एउटा चाहिँ हाम्रो एजुकेसनको जुन चेनै ब्रेक भएको छ, यो चाहिँ एउटा दुर्घटना हो। परिस्थिति मात्रै होइन, हामीले म्यानेज गर्न नसकेको पनि हुनसक्छ। अहिलेको जमाना हजुरको त्यो चाहिँ ई एजुकेसनको जमाना पनि हो, र धेरै ठाउँमा सक्सेसफुल पनि भएको छ। अहिले पनि धेरै विद्यालयहरूले अनलाइन एजुकेसनको व्यवस्था त गरेका छन् र सामान्यतया त्यो चाहिँ जुन पब्लिक स्कुलहरू भन्दा सरकारद्वारा सञ्चालित स्कुलहरू छन् स्कुलहरूका विद्यार्थीहरू त बाधित भएका छन्। मलाई लाग्छ त्यो चाहिँ शिक्षा मन्त्रालयले एकदम अविलम्ब यस सम्बन्धमा सोच्न सक्नुपर्छ र त्यो चाहिँ अनलाइन एजुकेसन हुन्छ कि त्यो चाहिँ एउटै त्यो काठमाडौँबाट नै सञ्चालित गरेर सबैलाई सुविधा पुर्याउने सबैलाई जोड्ने किसिमले त्यो गर्न सकिन्छ कि यसमा चाहिँ छलफल गरेर सोचेर एउटा चाहिँ कुनै न कुनै ठोस निर्णय लिनै पर्छ नभए चाहिँ ढिलो हुन्छ र एउटा जेनेरेसन होइन एउटा जेनेरेसनबाट प्रभावित अनेक जेनेरेसनहरू अनेक किस्ताहरू प्रभावित हुन्छन्। त्यसैले त्यो चाहिँ मलाई लाग्छ मेरो दृष्टिमा ई एजुकेसन राम्रो हो र त्यो चाहिँ सबै सबै अब त्यो चाहिँ एउटा चाहिँ यसमा एउटा विडम्बना के छ भनेदेखि कि मान्नुहोस् न सेन्टरबाट हामीले एजुकेसन सुरु गर्दाखेरि अब सबैका पाठ्यक्रमहरू भिन्दा भिन्दै गर्छन् त्यहाँबाट चाहिँ समस्या छ। त्यो बनिने हाई स्कुलको अर्कै किसिमको छ र त्यो चाहिँ साँगाको अर्कै किसिमको छ ताप्ने दिनको अर्कै किसिमको छ तर ताप्ने जुनकै विभिन्न स्कुलका विभिन्न किसिमका पाठ्यक्रमहरू छन् यो परिस्थिति एउटा सत्य हो कोरोना पनि सत्य हो यो पनि सत्य हो तर हामीले बाटाहरूको वैकल्पिक बाटाहरू त सोच्नुपर्ने हुन्छ त्यसैले मलाई लाग्छ यसमा छलफल गरेर निष्कर्ष निस्किन्छ जुन विद्यालयहरू छन् ती विद्यालयहरूलाई परिपत्र गरेर भए पनि भिन्न कोर्स भएकाहरू सामान्य कोर्स एकै किसिमका कोर्स भएकाहरू कति छन् तिनको लागि एउटैले हुन्छ एउटै एजुकेसनबाट हुन्छ भिन्दा भिन्दै पाठ्यक्रमहरूका लागि जिम्मेवार जुन निकाय छ शिक्षण संस्था छ त्यसले अविलम्ब व्यवस्था गर्नुपर्छ भन्ने किसिमको परिपत्र गर्नुपर्छ भन्ने सामान्य विधिमा मेरो लागेको यस सम्बन्धमा धेरै चिन्तन मैले गरेको छैन तर सामान्य यसो हेर्दा गर्दा चाहिँ एउटा सामान्य नेपालीको हिसाबले मलाई लाग्छ यो चाहिँ ठुलो घाटा हो राष्ट्रको निम्ति र यसमा चाहिँ कुनै कुनै उपाय हामीले अविलम्ब निकाल्नु पर्छ जस्तो लाग्छ सर।
हात धुने उत्तम तरिका के हो?
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि औलाको बीच नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्, खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुस्नु, खोक्नु, हाच्यु गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौ र बचाऊ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से
शिक्षण संस्था तथा विद्यालय सञ्चालन कामको सवालमा इन्सेक प्रदेश 2 संयोजक राजु पासवानले शिक्षा समन्वय इकाइ धनुषाका संयोजक बर्खु प्रसाद रजकसँग गर्नुभएको कुराकानी।
अहिले जुन छ नि यो विद्यालय सञ्चालनको सम्बन्धमा कस्तो रणनीति चाहिँ लिँदै हुनुहुन्छ अहिले चाहिँ?
अहिले विद्यालय सञ्चालनको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट एउटा परिपत्र भएको छ, भदौ 1 गतेदेखि विद्यालय सुचारू गर्ने, त्यसमा विद्यार्थी भर्ना गर्ने, तथ्याङ्क अपडेट गर्ने, त्यहाँको पुस्तक वितरणहरू भएको छैन भने वितरण गर्ने र अबको विद्यालयहरूमा क्वारेन्टिन छ भने त्यो क्वारेन्टिन हटेको छ अवस्था छ त्यसलाई चाहिँ के भन्छ निर्मलीकरण गर्ने अनि त्यहाँका भौतिक संरचनाहरू केही भएछन् भने त्यसलाई सुधार गर्ने, अब नियमित पढाइ हुनको लागि विद्यालयहरूलाई तयारी गर्ने काम अब सुरु भइरहेछ।
सर जस्तै अहिले यो लामो समयदेखि विद्यार्थीहरू पढ्न पनि सकिरहेको छैन, अब अहिले पनि अब प्रदेशमा कोरोनाको संक्रमण चाहिँ अलिकति भयो बढिरहेको देखिन्छ संख्या पनि, यस्तो अवस्थामा के छ विद्यालय चाहिँ अब यसरी चाहिँ फेस टु फेस अथवा विद्यालय सञ्चालन गरेर पढाउन सकिन्छ सर यस्तो अवस्थामा?
अनि त्यो अवस्था अहिले विद्यालयमा विद्यार्थी बोलाएर पढाउने अवस्था अहिले छैन, त्यसको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट हाम्रो एउटा वैकल्पिक सिकाइ पद्धतिद्वारा शिक्षण गराउने भनेर एउटा सर विधि पनि प्राप्त भएको छ। त्यो अनुसार हामीले जिल्लाभरि शिक्षा क्लस्टरबाट प्रत्येक पालिकामा विद्यार्थीहरूलाई 5 समूहमा बाँडेर तिनका तथ्याङ्क गरेर शिक्षकले अब घरमा गएर सिकाएर हुन्छ कि रेडियो टिभी अफलाइन अनलाइन सबै माध्यमबाट वैकल्पिक शिक्षा विधिबाट पढाउने गरी व्यवस्था अहिले मिलाइए भनौँ न त्यो पढाउने व्यवस्था चलिरहेको छ।
जस्तै सर अहिले जुन नेट र इन्टरनेट कहीँ वैकल्पिक रूपमा अनलाइनको बाट विद्यालय पढाउनु पर्ने अवस्था आयो भने त गाउँमा जस्तै अब सरकारी स्कुलको विद्यार्थीहरूलाई त किनभने नेट इन्टरनेटको पनि एक्सेस छैन, मोबाइलहरू पनि नहुन सक्छ, यस्तो अवस्थामा चाहिँ के गर्न सकिन्छ सर? यो जस्तै समुदाय
त्यो अवस्थामा चाहिँ एक त पहिले घरमै बसेर पनि विभाग एउटा पोर्टल बनाएको छ, अभिभावकहरूको निगरानीमा अभिभावक पनि शिक्षक जस्तो भएर पनि पठन पाठन गर्न सकिन्छ। अर्को केही साधन स्रोत नभएको ठाउँमा सम्बन्धित तहको कक्षाको पाठ्य पुस्तक वितरण गर्ने र शिक्षक एउटा समूह बनाउने र गाउँमै नै शिक्षक साथीहरू गएर विद्यार्थीहरूलाई त्यो रूपले गाइड गर्ने र पठन पाठनलाई निरन्तरता दिने गरी त्यो व्यवस्था अहिले भएको छ।
जस्तै अब यो जस्तै अब भदौ 1 कक्षा सञ्चालन गर्ने कुरा भइरहेछ सर,
कक्षा सञ्चालन होइन सर, भदौ 1 कक्षा सञ्चालन होइन, विद्यालय सञ्चालन हो।
हजुर,
विद्यालय सञ्चालन भनेको प्रशासनिक काम गर्ने हो।
हजुर,
अनि तयारीको काम गर्ने हो, विद्यार्थीको कक्षा चढाउने हो भने भर्ना अभिलेख तयार गर्ने हो।
हजुर,
अनि रिपोर्टहरू बनाउने हो।
हजुर,
र विद्यालय जब मन्त्रालयले फेरि निर्णय गरेर निर्देशन पठाउँछ त्यो बेला सञ्चालन हुने गरी आवश्यक तयारी गर्ने हो। तबसम्म विद्यालयले अभिभावकहरूलाई विद्यार्थीहरूलाई सहजीकरण गर्ने हो, त्यो कामहरू गर्ने हो।
हस्, धन्यवाद सर, धन्यवाद, थ्याङ्क यू,
धन्यवाद।
शिक्षण संस्था कसरी सञ्चालन गर्न सकिन्छ? सामाजिक विकास मन्त्रालयको उपसचिव तथा शिक्षा महाशाखाका प्रमुख महेन्द्र महतोसँग सरकारले शिक्षाको लागि गरिएको तयारी सन्दर्भमा कुराकानी।
प्रदेश 2 कोरोना संक्रमितको संख्या बढ्दै गएको छ, यस्तो महामारीको बेला लामो समयदेखि पठन पाठन चाहिँ ठप्प छ, यस्तो अवस्थामा प्रदेश सरकारले पठन पाठनलाई सुचारु गर्न के तयारी गरिरहेको छ?
धन्यवाद सर, सान्दर्भिक कुरो लानु भएको छ सरले। अहिले हामीले त यो लकडाउनमा नै पनि प्रोभिन्स लेभलमा एउटा कमिटी बनाएको थियौँ, एजुकेसन क्लस्टर समन्वय समिति हामी भन्छौँ, र त्यो समन्वय समितिको निर्णयबाट हरेक जिल्लामा जिल्ला स्तरीय पनि समन्वय समिति बनाएको छौँ, र त्यो समिति मार्फत शिक्षाका जुन स्थानीयमा शिक्षाका अतिथि सरहरू हुन्छ, शिक्षा हेर्ने स्वयंयोग हुन्छन्, उहाँहरूको समन्वयमा स्थानीय लेभलमा पनि समिति छ, अनि यसरी समन्वयबाट स्थानीय लेभलसँग समन्वय गरेर स्थानीय लेभलले विद्यालयसँग समन्वय गरेर विभिन्न माध्यमबाट पठन पाठनका कुराहरू फेस टु फेस नभए पनि विभिन्न वैकल्पिक विधि मार्फत सञ्चालन हुँदै आएको अवस्था रहँदाखेरि अहिले सङ्घबाट पनि विज्ञान तथा प्रविधि मन्त्रालयले 1 विद्यालय सञ्चालन गर्ने निर्देशिका जारी गरेको छ होइन,
र
त्यो निर्देशिकाले पनि के भनेको छ भने स्थानीय तहलाई अनुरोध गरेको छ, हामी पनि त्यसको त पुलमा छौँ, हामी पनि त्यो सहयोगीमा छौँ, अनि स्थानीय तहसँग विद्यालयहरूले समन्वय गरेर सञ्चालन गर्नु, अनि त्यो भनेको दुईटै विद्यालयको अगमा लागु, सरकारी विद्यालय र निजी विद्यालय दुईटैले स्थानीय तहसँग समन्वय गरेर सञ्चालन गर्ने, जहाँ जोखिम बढी छ सोही अनुसार सञ्चालन गर्ने, जहाँ जोखिम कम छ त्यहाँ पनि समन्वय गरेर सञ्चालन गर्ने, यो भयो निर्देशनका कुराहरू। अब रह्यो प्रदेशले गरेका कुराहरू, प्रदेशले पनि सोही अनुसार हामी के गर्छौँ भने शिक्षा तथा मानव स्वास्थ्य विकास केन्द्रसँग समन्वय गर्छौँ, र हरेक दिन के अरे हप्ताको हरेक शुक्र बिहिबारको दिन हाम्रो फिटल मिटिङ हुन्छ, प्रोभिन्समा चाहिँ प्रोभिन्स लेभलको मिटिङ हुन्छ होइन, हरेक बिहिबारको दिन र हरेक शुक्रबार फेडरल र हाम्रो प्रोभिन्सको संयुक्त मिटिङ हुन्छ, फेस टु फेस हुँदैन, जुनबाट हुन्छ, अनि त्यसमा सिकाएका विधिका कुराहरू, विद्यार्थीलाई क्याटागोराइज गर्ने कुराहरू, त्यही अनुसार शिक्षण सिकाएका कुराहरू वैकल्पिक विधिबाट अहिले सुरु भएको अवस्थाहरू छ, अनि त्यसमा निर्देशनका कुराहरू, सिकाएका सामग्रीका वितरणका कुराहरू, अनि स्वास्थ्य प्रोटोकलका कुराहरू, अनि सिकाउँदाखेरि हामीले पालना गर्नुपर्ने जुन नेपाल सरकार हाम्रो प्रदेश सरकार लगायतले यो स्वास्थ्य सावधानी अप्नाउनु पर्ने कुराहरू कोभिडबाट बच्नको लागि ती सबै कुराहरूलाई समेत पालना हुने गरी शिक्षण सिकाइलाई निरन्तरता दिएको छ।
जस्तै छ अहिले अनलाइन क्लासहरू पनि गर्ने कुराहरू कतिपय ठाउँमा गरेको छ, तर केही जस्तै रोजहरूमा पनि अनलाइन क्लास सुरु गर्यो फेरि बन्द गरेको छ, त्यस्तै जिल्लाहरूमा त्यस्तो भएको छ। अब सरकारी विद्यालयहरूमा अब गाउँको बच्चाहरू छ उहाँहरूसँग नेटको होइन इन्टरनेटको अथवा प्रविधिको चाहिँ त्यति अब एक्सेस छैन, यस्तो बेलामा चाहिँ कसरी के कसरी यो पठन पाठनलाई चाहिँ यसै वैकल्पिक माध्यमबाट चाहिँ सुचारू गर्न सकिन्छ?
शिक्षा त मानव स्रोत विकास केन्द्रले सिकाइ फोल्डर राखिदिएको छ कि, सिकाइ फोल्डर पनि छ होइन, सिकाइ फोल्डरमा कक्षा एकदेखि हुन त स्टी क्लासको पनि छ र सम्मकै लर्निङ मेटेरियल्सहरू छन्। ती लर्निङ मेटेरियल्स नेट भएको ठाउँमा त्यसबाट डाउनलोड गरेर त्यसरी गर्न सकिन्छ, हेर्न सकिन्छ र त्यो वर्कबुक अनुसार गर्न सकिन्छ। जहाँ नेटको सुविधा छैन नेट भएको ठाउँबाट डाउनलोड गर्ने र नेट नभएको ठाउँमा त्यसलाई हेर्न सकिन्छ। अनि वर्कबुक जस्तो छ, वर्कबुकमा त्यो एक्सर्साइज गरे जस्तै सिकाइका कुराहरू राखिएको छ, त्यसो हुन्छ सिकाइ गर्नेको लागि वर्कबुक जस्तै वर्कबुक जस्तै दिएको छ र त्यही पोर्टल प्रयोग गरेर एउटा के माध्यम भयो जुन हाम्रो सरकारी माध्यम हो मानव सिएपिआरडी भन्छौँ पहिलाको शिक्षा अहिलेको शिक्षा त मानव स्रोत विकास केन्द्रले एउटा पोर्टल बनाएको छ, एजुकेसन पोर्टल, सिकाइ लर्निङ पोर्टल। त्यसमा मेटेरियलहरू राखेको छ, त्यो मेटेरियलको युज गरेर गर्ने। त्यस्तै हाम्रो जुन सहयोगी संस्थाहरू छन् स्थितिको लागि त ती सहयोगी संस्था युनिसेफ सेभ द चिल्ड्रेनले सिकाइका सामग्रीहरू पनि यो क्वारेन्टाइन भएको विद्यालयहरूको बच्चाहरूको लागि त्यो पनि सिकाइ सामग्री वितरण गरेको छ र त्यो सिकाइ सामग्री प्रयोग गरेर बच्चाहरूले पनि सिक्ने सिकाउने काम गर्छन्, त्यसबाट लर्निङ हुन्छ। र जहाँ कुनै सुविधा छैन, त्यो नेटको सुविधाहरू नभएको ठाउँमा जुन अघि मैले भने पोर्टलबाट डाउनलोड गरेर हेर्न सकिने, त्यसपछि स्थानीय तहमा पनि हरेक स्थानीय तहमा 3 लाखदेखि 5 लाख रुपियाँ सङ्घीय सरकारले पठाएको छ, त्यसबाट पनि ती सिकाइहरू सिकाइका साधनहरू मेटेरियलहरू त्यो प्रिन्ट गर्ने र वितरण गर्नको लागि दिएको छ। त्यसरी सिकाइ अहिलेको अवस्थामा यो महामारी भएको अवस्थामा कोरोनाको जोखिम भएको अवस्थामा बच्चाहरूको सिकाइको निरन्तरताको लागि प्रयासहरू गरिएको छ।
जस्तै यो अब कहिलेबाट चाहिँ यो यसरी चाहिँ सुरु हुन्छ, भर्नु 1 गतेबाट सुरु हुन्छ कि के छ सर?
यस्तो यो त अब सङ्घीय सरकारले निर्णय गरेको छ भर्नु 1 बाट सुरु गर्ने भनेर होइन, तर यो जोखिमहरू बढिरहेको अवस्थामा त्यसमा के अलिकति आवश्यकता दिया छ भने स्थानीय सरकार अहिले त माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण अधिकार यो स्थानीय तहलाई पालिकाहरूलाई दिएको छ होइन, र पालिकासँग समन्वय गरेर पालिकाले के डिसाइड गर्छ त्यही अनुसार विद्यालय सञ्चालन गर्ने कुराहरू छ। यो मुख्य अधिकार भनेको स्थानीय तहलाई दिएको छ, हामी भनेको समन्वयकारी भूमिकामा हुन्छौँ, प्रदेशको भनेको समन्वयकारी भूमिकामा हुन्छ, हामी पुलको रूपमा काम गर्छौँ।
हस्त मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश 2 कार्यालय पिरडिया माई स्थान जनकपुर धाम। हामीलाई jonakpur@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। कार्यक्रमबाट प्राविधिक मित्र रमेशलाई धन्यवाद दिँदै कार्यक्रम उत्पादन टिमका साथ म रिङ्कु मिश्र गायत्रीलाई विदा दिनुहोस्। नमस्कार।